بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت اور انواد سے کریں گے۔ قرآن مجید کے سورہ یونس کی 47ویں، 48ویں اور 49ویں آیتوں کی تلاوت کا شرے پراپت کر رہے ہیں قاری قاسم رضیعی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولكل أمة رسول، فإذا جاء بينهم بالقسط وهم لا يظلمون، ويقولون متى هذا الوعد إن كنتم صادقين، قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء، لكل أمة أجل، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ہر سمودائے کے لیے ایک رسول ہے، تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا، और कहते हैं, यदि तुम सच्चे हो तो ये धमकी कब पूरी होगी? कह दो, मुझे न तो अपने बुरे का अधिकार है न भले का, बस जो अल्लाह चाहे वही होता है। हर जाति के लिए एक नियत समय है, जब उनका नियत समय आ गया तो उससे न एक घड़ी पीछे रह सकते हैं और न आगे बढ़ सकते हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज मंगलवार है, खुर्दाद की 4, शव्वाल की 13 और मई की 25 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्ट वेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए वेबसाइट का पता है parstoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सबसे पहले आप सदा की भांति सुनेंगे समाचार, जिसके पश्चात होगा दैनिक कार्यक्रम राजनीतिक चर्चा, उसके पश्चात आप सुनेंगे रोहिंग्या त्रासदी, जिसके पश्चात दूसरा साप्ताहिक कार्यक्रम होगा कुरानी किस्से। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप रेडियो तेहरान से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति डॉक्टर हसन रूहानी ने कहा है कि अमरीकियों के पास सभी पाबंदियों को हटाने के अलावा कोई रास्ता नहीं है। ईरान में राष्ट्रपति पद के प्रत्याशियों की योग्यता की जांच के बाद उनके नामों की घोषणा हो गई है और कुछ बड़े नामों को मौका नहीं मिला है। ईरान में जून महीने से कोविड-19 की रोकथाम के लिए ईरानी वैक्सीन का बड़े पैमाने पर इस्तेमाल शुरू हो जाएगा। भारत में किसान नेता राकेश टिकैत ने कहा है कि हरियाणा सरकार 16 मई को दर्ज किए सारे मामले एक महीने के भीतर वापस लेगी। और अब आप मरियम मेहरदारी और मोहम्मद मेहदी से विस्तार से समाचार सुनिए।
इस्लामी गणतंत्र ईरान के राष्ट्रपति डॉक्टर हसन रूहानी ने कहा है कि अमेरिकियों के पास JCPOA का उल्लंघन करने वाले सभी प्रतिबंधों को हटाने के अलावा कोई रास्ता नहीं है। डॉक्टर हसन रूहानी ने मंगलवार को तीनों पालिकाओं को समन्वित करने वाली उच्च परिषद की बैठक में ये बात कही। उन्होंने इस बैठक में अमेरिका की उस स्वीकारोक्ति को ईरानी राष्ट्र की बड़ी सफलता बताया जिसमें अमेरिका ने ईरानी राष्ट्र के खिलाफ अधिकतम दबाव की नीति के नाकाम होने की बात मानी है। राष्ट्रपति रूहानी ने कहा कि अमेरिकियों के पास परमाणु समझौते का उल्लंघन करने वाली सभी पाबंदियों को हटाने के सिवा कोई रास्ता नहीं है। डॉक्टर हसन रूहानी ने कहा कि अमेरिकी अधिकारियों की पाबंदियों की नाकामी की स्वीकारोक्ति ईरान के इतिहास में बड़ी जीत के तौर पर दर्ज हो गई है और आज ईरानी राष्ट्र की दृढ़ता के नतीजे में अमेरिकियों के पास सभी प्रतिबंधों को हटाने के सिवा कोई रास्ता नहीं है और ये ईरान के लिए दोहरी कामयाबी होगी। उन्होंने कहा कि ये सफलता सुप्रीम लीडर के दिशा निर्देशों की छत्रछाया में ईरानी राष्ट्र के धैर्य व दृढ़ता का नतीजा है। उन्होंने पवित्र प्रतिरक्षा के 8 वर्षों के दौरान खुर्रम शहर की फतह को सबसे सुंदर दिन की संज्ञा दी।
राष्ट्रपति डॉक्टर हसन रूहानी ने कहा है कि जमीनी शासन की प्रवृत्ति ने दर्शा दिया कि हमलावरों से मुकाबले का रास्ता प्रतिरोध है। انہوں نے زائنی سینکوں کو دکشنی لبنان سے نکل باہر کیے جانے اور اس علاقے کی آزادی کے ورشگانٹھ پر لبنانی جنتا اور سرکار کے نام اپنے سندیش میں کہا ہے کہ زائنی شاسن کی پرورتی کا آدھار حملہ اور اویدھ قبضہ ہے, اور یہ اسپشٹ ہو گیا ہے کہ اس کے حملوں سے مقابلے کا ایک ماتر مارگ جنتا کا پرتیرودھ ہے. راشٹرپتی نے اپنے سندیش میں اپنے لبنانی سمکش کو لکھا کہ پرتیرودھ کی جیت کی ورشگانٹھ پر ہم آپ کو لبنان کی سرکار اور اس دیش کے لوگوں کو مبارکباد دیتے ہیں, اور ہمیں امید ہے کہ لبنان کے علاقوں کی پوری آزادی تک آپ کے نیتتو میں پرتیرودھ جاری رہے گا. راشٹرپتی روحانی نے اپنے سندیش میں لکھا ہے کہ اپنے دیش کی سرکشا کے لیے لبنانی جنتا اور سینا کی اچھا کے پریپریکش میں اسلامی گنتنتر ایران لبنانی جنتا اور سرکار کے ساتھ رہے گا, اور ہم مہان ایشور سے آپ کی سلامتی و سفلتا اور لبنان کی جنتا کی بھلائی و کلیان کی پرارتھنا کرتے ہیں.
گارجین کاؤنسل کے پروکتا نے کہا ہے کہ راشٹرپتی پد کے ساتھ انتیم پرتیاشوں کے ناموں کی گھوشنا کر دی گئی ہے اور ان کے ناموں کو گرہ منترالے بھیج دیا گیا ہے. عباس علی قد خدائی نے بتایا کہ راشٹرپتی چناؤ کے پرتیاشوں کی یوگتا کی سمیکشا سوموار کو پوری ہو گئی. انہوں نے کہا کہ گارجین کاؤنسل کے سدسیوں کو راشٹرپتی پد کے کچھ پرتیاشیوں کی یوگتا کے بارے میں سندیہ تھا اور انہیں بلا کر اسپشٹیکرن لیا گیا. سوموار کی رات سنچار مادھیموں نے یہ خبر آئی تھی سنچار مادھیموں کی کما کیجیے گا سوموار کی رات سنچار مادھیموں میں یہ خبر آئی تھی کہ سید ابراہیم رئیسی, علی رضا زاکانی, محسن رضائی, محسن مہر علی زاد, سعید جلیلی, عبد الناصر ہمتی اور سید امیر حسین کاظم زادے ہاشمی کے ناموں کی گارجین کاؤنسل کی اور سے پشٹی ہو گئی ہے. یاد رہے کہ ایران میں راشٹرپتی پد کا چناؤ 18 جون کو آیوجت ہونے والا ہے.
ایران کی کرانتی سرکشا فورس آئی آر جی سی کے ڈپٹی چیف کمانڈر نے ایک بڑا بیان دیتے ہوئے کہا کہ غزہ یدھ میں ہم نے اللہ کے وعدوں کو پورا ہوتے دیکھا اور بہت جلد یمن میں بھی یہی درشیہ دیکھیں گے. جنرل علی فدوی نے کاریکرم میں بولتے ہوئے کہا کہ غزہ کی جنگ میں سب نے اللہ کے وعدوں کو پورا ہوتے دیکھا. انہوں نے کہا کہ دشمنوں کی سینک طاقت مسلمانوں کے پاس موجود سیمت سنسادھنوں کی تلنا میں بہت ادھک ہے, لیکن ایمان کی طاقت سے اللہ کے وعدوں تک پہنچا جا سکتا ہے. جنرل فدوی نے کہا کہ اسطیہ کے مورچے کی پراجے نشچت ہے, مگر اس کی شرط یہ ہے کہ ہم اپنے کرتوے کا پالن کرتے رہیں.
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں. فرمان امام کلیانکاری سنستھا کے کارکاری آیوگ کے پرمکھ نے اعلان کیا ہے کہ جون مہینے سے COVID-19 کی روک تھام کے لیے ایرانی ویکسین کا بڑے پیمانے پر استعمال شروع ہو جائے گا. محمد مخبر نے اس سندر میں کارکرم کا اعلان کرتے ہوئے کہا کہ ویکسین کا اتپادن جاری ہے اور ہم ویکسین کی ڈوز جمع کر رہے ہیں, اور سواستھ منترالے سے انومتی ملتے ہی ویکسین شروع کر دیں گے. محمد مخبر نے بتایا کہ ویکسین کے ٹرائل کے تینوں چرنوں پورے کر لیے گئے ہیں اور ویکسین کا نتیجہ بہت اچھا رہا. انہوں نے کہا کہ اب تک کے نتیجوں کو دیکھتے ہوئے ہم یہ کہہ سکتے ہیں کہ جون مہینے میں بڑے پیمانے پر ٹیکہ کرن شروع کر دیا جائے گا. ادھیکاری نے بتایا کہ ہم 8 لاکھ ڈوز کا اتپادن کر چکے ہیں, لیکن ابھی چونکہ اس کے عام استعمال کی انومتی نہیں ملی ہے, اس لیے ہم نے ویکسین کے اتپادن کی رفتار کم کر دی ہے, کیونکہ ویکسین کا بھنڈارن بھی اپنے آپ میں ایک خاص وشے ہے. انہوں نے بتایا کہ ہم انومتی مل جانے کے بعد 1 سے 1.5 مہینے کے بھیتر 40 سے 50 لاکھ ڈوز کا اتپادن کر سکتے ہیں.
یورپی سنگھ کے سنیکت آیوگ نے منگلوار سے وینا میں جے سی پی او اے کے سنیکت آیوگ کی بیٹھک شروع ہونے کی سوچنا دی ہے. ایرنا کے انوسار یورپی سنگھ کے بیان میں آیا ہے کہ یہ بیٹھک ایران اور گٹچار دھن ایک کے اپ ودیش منتریوں اور ودیش منترالے کے راجنیتک معاملوں کے ادھیکاریوں کے استر پر ہوگی. اس بیٹھک میں بھاگ لینے والے جے سی پی او اے میں امریکہ کی سمبھاوت واپسی اور اس سمجھوتے کے پربھاوی طور پر لاگو ہونے کے بارے میں سنتوش حاصل کرنے کے بارے میں وچار ومرش کریں گے. یورپی سنگھ کے ودیش نیتی وبھاگ کے اپ پرمکھ اینرک مورا اس بیٹھک کی ادھیکشتا کریں گے, جبکہ ایرانی ششٹ منڈل کی اگوائی عباس عراقچی کریں گے.
زانی شاسن کے پردھان منتری نے امریکی ودیش منتری اینٹنی بلنکن کے ساتھ سنیوک پریس کانفرنس میں کہا ہے کہ उम्मीद है कि अमेरिका परमाणु समझौते में वापस नहीं आएगा। इसराइली प्रधानमंत्री बिन्यामिन नेतन्याहू इससे पहले अमेरिकी राष्ट्रपति जो बाइडेन से भी यही अपील कर चुके हैं और टीकाकारों का मानना है कि इस अपील का दोहराया जाना परमाणु समझौते में अमेरिका के वापस आ जाने से इसराइल के भय का सूचक है। नेतन्याहू ने इसराइल का समर्थन करने के कारण अमेरिकी राष्ट्रपति जो बाइडेन और विदेश मंत्री एंटनी ब्लिंकन का इस कॉन्फ्रेंस में आभार व्यक्त किया और कहा कि इसराइल को हर प्रकार के खतरे के मुकाबले में आत्मरक्षा और अरब देशों के साथ संबंधों को समान व मजबूत बनाने का अधिकार है। अमेरिका के विदेश मंत्री ने भी अवैध अधिकृत फिलिस्तीन में होने वाली इस प्रेस कॉन्फ्रेंस में अपनी उपस्थिति को इसराइल के प्रति अमेरिकी समर्थन का सूचक बताया और कहा कि वॉशिंगटन इसराइल के आत्मरक्षा के अधिकार का समर्थन करता है और राष्ट्रपति जो बाइडेन व्यक्तिगत रूप से इस अधिकार के प्रति कटिबद्ध हैं। अमेरिकी विदेश मंत्री जानी अधिकारियों व नेताओं से भेंटवार्ता के लिए अवैध अधिकृत फिलिस्तीन की यात्रा पर हैं।
भारत में किसान नेता राकेश टिकैत ने कहा कि हरियाणा सरकार 16 मई को दर्ज किए सारे मामले एक महीने के भीतर वापस लेगी। उन्होंने हिसार में कहा कि सोमवार को प्रशासन से बातचीत हुई। उन्होंने बताया कि मीटिंग में आईजी कमिश्नर और जिलाधिकारी मौजूद थे। उन्होंने एक महीने में सारे मुकदमे खत्म करने की बात कही है। किसान नेता ने कहा कि 16 मई और उनके आसपास की तारीख के जो मामले हैं उन्हें खत्म किया जाएगा। किसान नेता राकेश टिकैत ने कहा कि वो सरकार के आगे नहीं झुकेंगे। उनका संघर्ष खेत और किसान को बचाने के लिए है। उन्होंने कहा कि जब तक तीनों काले कानून का वापस नहीं होते किसान अपना संघर्ष जारी रखेगा। उन्होंने किसानों से शांतिपूर्ण तरीके से विरोध जारी रखने की अपील की। उनका ये भी कहना था कि किसान कोरोना के नियमों का पालन करते हुए शांतिपूर्ण तरीके से आंदोलन कर रहे हैं।
अफगानिस्तान के अधिकारियों ने इस देश के लगमान प्रांत में सुरक्षा बलों और तालिबान के बीच होने वाली झड़पों में तालिबान के 50 लाखों के मारे जाने का दावा किया है। समाचार एजेंसी एफपी की रिपोर्ट के अनुसार 1 मई को अफगानिस्तान से अमेरिकी सैनिकों के निकल जाने के बाद से इस देश में तनाव में वृद्धि हुई है और उग्रवादी तत्व नए इलाकों पर कब्जे के लिए कोशिश कर रहे हैं। अफगान सुरक्षा बलों और तालिबान इलाकों के मध्य हालिया झड़प लगमान प्रांत की राजधानी मेहतरलाम में रविवार की रात हुई। अधिकारियों ने बताया है कि झड़प के दौरान रक्षा मंत्री और पूर्व चीफ ऑफ आर्मी स्टाफ यासीन जिया खुद मैदान में आ गए। यासीन जिया ने वीडियो संदेश में कहा है कि सुरक्षा बलों के आने के बाद दुश्मन को भारी नुकसान उठाना पड़ा।
रूस ने सीरिया में राष्ट्रपति पद के चुनाव के मौके पर संभावित आतंकी हमले की ओर से सचेत किया है। पश्चिमी एशियाई मामले में रूसी राष्ट्रपति के प्रतिनिधि मिखाइल बोगदानोफ ने न्यूज एजेंसी इतारता से इंटरव्यू में कहा कि सीरिया में राष्ट्रपति पद के चुनाव के माहौल को खराब करने के लिए आतंकवादियों के हमले की प्रबल संभावना है, क्योंकि इस देश में आतंकवादी पूरी तरह पराजित नहीं हो पाए और उन पर पूरी तरह जीत हासिल नहीं हुई है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार करें। आज के कार्यक्रम में हम चर्चा करेंगे फिलिस्तीन ने शहीदों को याद किया, इसराइल में आफ्टर शॉक्स
यानी इसराइल लदेह अजमत
और भारत में कोरोना के मामलों में कमी। तो पहले फिलिस्तीनियों ने شہیدوں کو یاد کیا. فلسطینیوں نے ایک بار پھر اپنے شہیدوں کو یاد کیا ہے. فلسطین کے اسلامی پرتیرودھ آندولن حماس اور اس کی سینے شاخہ عز الدین قسام بریگیڈ نے حالیہ جھڑپوں میں شہید ہونے والے شہیدوں کو شردھانجلی پیش کی اور شہیدوں کے پریجنوں کے نام دوستی کا سندیش بھیجا. غزہ سے آئی آر آئی بی کے لیے ابراہیم احمد کی رپورٹ, ساتھی محمد علی قمی کی زبانی.
لأنهم هم الشهداء ولن...
فلسطین کے حماس آندولن اور عز الدین قسام بریگیڈ نے حالیہ جھڑپوں میں شہید ہونے والوں کو شردھانجلی پیش کرنے کے لیے کاریکرم آیوجت کیا, کیونکہ اسرائیل کے ساتھ حالیہ جھڑپوں میں کامیابی انہی شہیدوں کے بلیدان کی دین ہے. اس کاریکرم کا آیوجن کرنے والوں نے اس کاریکرم کا سندیش شہیدوں کے پریجنوں کے نام دوستی کا سندیش بھیجا اور فلسطین کے لیے بہنے والے خون پر گرو کیا. شہیدوں کے خون کی بدولت جھڑپوں میں فلسطین پرتیرودھ اور سواتنترتا پریمیوں کو جیت نصیب ہوئی, اور شہیدوں اور ان کے پریجنوں کی سیوا کو یاد کرنے کے لیے ہم نے اپنی نشٹھا ویکت کرنے کے لیے یہ کاریکرم آیوجت کیا. اس کاریکرم میں جنتا نے بھاری سنکھیا میں بھاگ لیا اور اس میں وکتاؤں نے حماس, جہاد اسلامی اور قسام بریگیڈ اور جنتا کی حالیہ جیت میں بھومکا پر بل دیا. یہ وہی جنتا ہے جس نے حالیہ جیت میں اپنے بچوں کی قربانی دی.
المقاومه هي الشعب.
پرتیرودھ وہی راشٹر ہے, ہمارے بچے ہماری دھن سمپتی دیش پر قربان ہیں.
یہی وجہ ہے کہ پرتیرودھ نے جنتا کے ساتھ ایکجٹتا ویکت کرتے ہوئے کہا کہ یہ ایکجٹتا کیول ایک نعرہ نہیں ہے بلکہ اس حقیقت کو بیان کرنے والا ہے کہ حالیہ جھڑپوں میں بہنے والے خون بھوش کو نردھارت کریں گے. غزہ فلسطین سے آئی آر آئی بی کے لیے ابراہیم احمد کی رپورٹ.
اسرائیل نے فلسطینیوں پر حالیہ یدھ تو تھوپ دیا لیکن اس کے کو پرینام لگاتار سامنے آ رہے ہیں. حالیہ جنگ میں گپتچر وبھاگ کی بری طرح سے پراجے کے بعد اسرائیل کی خفیہ ایجنسی کے پرمکھ یوسی کوہن کو اپنے پد سے ہاتھ دھونا پڑا. وہ 2016 سے اس پد پر تھے. فلسطین سے آئی آر آئی بی کے لیے خالد صبرنا کی رپورٹ, ساتھی سید میسم کی زبانی.
هزت الحرب الاخيره صوره اسرائيل.
12 دیسی یدھ میں پراجے کے بعد اسرائیل کو لگاتار آفٹر شاکس لگ رہے ہیں, اور اسی کے پریڑام میں اسرائیل کی خفیہ ایجنسی کے پرمکھ یوسی کوہین کو اپدست کر دیا گیا ہے. وہ 2016 سے اس پر وراجمان تھے. یہ شاسن ساماجک اور راجنیتک سنکٹ کا سامنا کر رہا ہے اور اب اسے سوچنا اور گپچر وبھاگ کی ناکامیوں کا بھی سامنا ہے.
یعنی اسرائیل لدیہ ازمات.
اسرائیل کے سامنے انیک طرح کی چنوتیاں اور سمسیائیں ہیں, اور بھوشیہ میں بھی اسے اور ادھک سمسیاؤں کا سامنا کرنا پڑے گا.
ورغم کل محاولات رئیس
اس شاسن کو بچانے کے لیے زائونی پردھان منتری کی اور سے کی جانے والی تمام کوششوں اور فارس کی کھاڑی کے عرب دیشوں کے ساتھ اس شاسن کے سمبندھوں کو بحال کرنے کے امریکہ کے سارے پریاسوں کا کوئی بھی پرینام سامنے نہیں آیا. زائونی کٹر پنتھیوں کا سمرتھن, بیت المقدس اور شیخ جرہ پر حملہ, غزہ اور پشچمی تٹ پر فلسطینیوں کے خون کی ہولی کھیلنا اس شاسن کو آنترک سنکٹ سے مکتی نہیں دلا سکا, اور یہی وجہ ہے کہ نیتن یاہو کو اپدست کرنے کی مانگ کرنے والے پردرشنوں کا سلسلہ شروع ہو گیا ہے. نیتن یاہو اور ان کے سمرتھکوں نے اس شاسن کو بہت ادھک نقصان پہنچایا ہے. انہوں نے اپنے سمرتھکوں کی ایک لمبی لائن کھڑی کر لی ہے, جس کی وجہ سے بھرشٹاچار بری طرح پھیل گیا ہے, اور یہی وجہ ہے کہ زائونی شاسن دھیرے دھیرے پتن کی اور بڑھ رہا ہے. زائونیوں کا ماننا ہے کہ جیسے جیسے انتفاضہ پھیل رہا ہے, زائونی شاسن کمزور پڑتا جا رہا ہے. فلسطین سے آئی آر آئی بی کے لیے خالد صبرنا کی رپورٹ.
اور اب چلتے ہیں بھارت.
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
بھارت میں روزانہ کووڈ 19 کے نمونوں کے سنکرمت آنے کی در 9.54% ہو گئی ہے۔ وہیں لگاتار 12ویں دن سنکرمن کے روزانہ معاملوں میں بھی گراوٹ آئی ہے۔ بھارت کے کیندریہ سواستھ منترالے نے منگلوار کو بتایا کہ بھارت میں ابھی 25,86,782 لوگوں کا کورونا وائرس سنکرمن کا علاج چل رہا ہے، جو کل معاملوں کا 9.60% ہے۔ اپچارادھین معاملوں میں 10 مئی کے بعد سے لگاتار کمی آ رہی ہے۔ وسترت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
بھارت میں کرونا کے نئے معاملے لگاتار کم ہو رہے ہیں اور کہا جا رہا ہے کہ اب کرونا مہاماری کی دوسری لہر قابو میں آ گئی ہے۔ کیندریہ سواستھ منترالے دوارا جاری آنکڑوں کے انوسار بیتے 24 گھنٹے میں کرونا کے 1,96,427 نئے معاملے سامنے آئے ہیں۔ پچھلے 40 دنوں کے بعد ایسا پہلی بار ہوا ہے کہ ایک دن میں کرونا کے 2 لاکھ سے کم نئے معاملے سامنے آئے ہیں۔ اس بیچ 3,26,850 کرونا روگی ٹھیک بھی ہوئے ہیں، جبکہ اس بیماری سے 24 گھنٹے میں 3,511 روگیوں کی موت بھی ہوئی ہے۔ کرونا سے بھارت میں مرتکوں کی کل سنکھیا 3,07,231 ہو گئی ہے۔ اس سمے کرونا کے 25,86,782 روگیوں کا اپچار ہو رہا ہے۔ بھارت میں کرونا وائرس کی دوسری لہر کے زور پکڑنے کے بعد دیش کے ادھکانش راجیوں میں 31 مئی یا 1 جون تک لاک ڈاؤن لگا ہوا ہے، لیکن اس مہاماری میں اب کمی آنے کے بعد کئی راجیوں میں ان لاک پرکریا شروع کرنے کی تیاری کی جا رہی ہے۔ کرونا سے سب سے ادھک پربھاوت راجیہ مہاراشٹر میں لاک ڈاؤن بڑھے گا یا دھیرے دھیرے ان لاک پرکریا شروع کی جائے گی، اس کا فیصلہ مہاراشٹر کے مکھیہ منتری ادھو ٹھاکرے بدھوار کو کریں گے۔ اس بیچ راجیہ سرکار نے ایک بڑا فیصلہ کرتے ہوئے پردیش میں ہوم آئسولیشن ختم کر دیا ہے، یعنی کرونا کے اب جو بھی معاملے سامنے آئیں گے انہیں اپچار کے لیے کرونا سینٹر ہی جانا ہوگا۔ اسی بیچ بلیک فنگس کے معاملے بھی بڑھتے جا رہے ہیں۔ پراپت سوچنا کے انوسار بلیک فنگس نے 18 راجیوں میں اپنے پیر پسار لیے ہیں، جہاں کل ملا کر ایسے روگیوں کی سنکھیا 5,424 تک پہنچ گئی ہے۔ بتایا جاتا ہے کہ 5,424 روگیوں میں سے 4,556 روگیوں کو کرونا سے سنکرمت ہونے کے بعد میوکور مائکوسس یعنی بلیک فنگس ہوا ہے۔ بھارت کے سواستھ منتری ہرش وردھن نے کرونا کو لے کر گٹھت منتری منڈلیے سموہ کی بیٹھک میں کہا کہ بلیک فنگس کے سب سے ادھک 2,165 روگی گجرات میں ہیں، جبکہ مہاراشٹر میں 1,188، اتر پردیش میں 663، مدھیہ پردیش میں 590، ہریانہ میں 339 اور آندھر پردیش میں 248 مریض ہیں۔ انہوں نے کہا کہ سنکرمت ہونے والوں میں 55% مدھومیہ کے روگی ہیں۔ سواستھ منتری نے یہ نہیں بتایا کہ جن لوگوں کو ڈائبٹیز نہیں ہے وہ فنگل سنکرمن کے شکار کیسے ہوئے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
دوستوں، اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کاریکرم قرآنی قصے، کنتو اس سے پہلے پرستت ہے کاریکرم روہنگیا تراسدی۔
روہنگیا تراستی.
دوستو کارکرم روہنگیا تراستی کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں زہرا زیدی اور رویش زیدی کا سلام سویکار کریں. آج کے کارکرم میں ایک بار پھر ہم روہنگیاؤں کے اتہاس کے بارے میں چرچا کریں گے. آشا کرتے ہیں کہ ہمارا کارکرم آپ کو پسند آئے گا. ہمارے ساتھ بنے رہیں.
ارکان رکھائن سمیت پورے میانمار پر برٹش سامراج کے قبضے کا دلچسپ اتہاس ہے. انگریزوں نے جب پورے بھارت پر قبضہ کر لیا تو انہوں نے ناف ندی کے اس پار اور ورتمان میانمار پر دھیان دیا اور وہاں سین چڑھائی کر دی. ارکان میں برما کی پہلی لڑائی لڑی گئی. ارکان میں انگریزوں اور استھانیہ لوگوں کے بیچ تین مہتوپورن لڑائیاں لڑی گئیں. پہلی دو لڑائیوں میں روہنگیا مسلمانوں نے کڑی ٹکر دی، لیکن 1828 میں تیسری لڑائی ہوئی اور اس میں برٹش سینا نے انہیں ہرا دیا اور ارکان پر قبضہ کر لیا. ارکان پر قبضہ کرنے کے بعد برٹش سینا نے باقی برما پر بھی قبضہ کر لیا، جسے اب میانمار کے نام سے جانا جاتا ہے. برٹش راج میں برما کے پربندھن کے لیے بھارت سے الگ ویوستھا تھی. اس نے ایک بھارت کی طرز پر ارکان میں ایک وائس رائے کی تعیناتی کی، جسے لندن سے دشا نردیش دیے جاتے تھے. اس پرکار برٹش سامراج نے شروعات سے ہی ارکان کو بنگال سے الگ کر کے برما سے جوڑ دیا، جس کے کارن روہنگیا مسلمانوں کے لیے سمسیا کھڑی ہو گئی جو آج تک جاری ہے. بھارت کے ورشٹ راجنیتک ٹیکاکار قمر آگا کہتے ہیں کہ روہنگیا تو میانمار کے مول نواسی ہیں اور اس بات کے ثبوت اتہاس میں ملتے ہیں. وہ اس بارے میں آگے کہتے ہیں،
پہلی بات تو یہ کہ یہ بھکشک جو ہیں اور یہ لوگ، یہ تو مانتے ہی نہیں کہ وہ میانمار کے رہنے والے ہیں. وہ کہہ رہے ہیں وہ تو یہ کہتے ہیں یہ پرابلم ہی نہیں ہے ہماری، اور وہ پوری انتراشٹری سمودائے کو بلیم کر رہے ہیں. جیسے کہ یو این ریزولوشن یا یو این اسٹیٹمنٹ جو آئے ہیں وہ ان کے پکش میں آئے ہیں، اس کے وہ ٹوٹل خلاف ہیں. اور دوسری بات یہ کہ وہاں کی جو اسٹیٹ ہے وہ ان کو اپنا سٹیزن شپ نہیں مانی، سٹیزن شپ رائٹ تک نہیں. جب سٹیزن شپ رائٹ نہیں ہے تو کسی قسم کے سٹیزن نہیں ہے تو کوئی رائٹ نہیں. یہ لوگ لوکل ہیں، روہنگیاز تو لوکل ہیں، ان کی زبان بھی لوکل ہے، روہنگیا لینگویج بولتے ہیں وہاں پہ. اور یہ آج سے نہیں، بہت زمانے سے ہیں. ایک برمیز کنگ نے 1830 یا 40 میں حج ہاؤس بنایا تھا مکے میں، یہ لوگ جو جاتے تھے حج کے لیے تو ان کے رہنے کا انتظام وہاں ہوا تھا. ریلیشن شپ ان کے بگڑنے شروع ہوئے، پہلے بھی ہوئے تھے، پرابلم آئی تھی پہلے بھی. سب زیادہ یہ اینگلو برمیز وار کے بعد، انگریزوں کے پیریڈ سے یہ بہت زیادہ بڑھے. انگریز بنگال سے بھی بہت سے لوگوں کو لے گئے، انہیں وہاں پہ بسایا.
انگریزوں نے روہنگیاؤں کی سمپتیوں اور کھیتوں کو ضبط کر لیا. انہوں نے انیہ ستھانوں سے اپرواسیوں کو اراکان میں بسانا شروع کر دیا. اس کا ایک کارن لال ساگر اور بھومدھیہ ساگر کے بیچ سویز نہر کی کھدائی کر کے یورپ کے لیے چاول کے ویاپار کو ادھک کفایتی بنانا تھا، جس میں لاگت اور سمے کی بچت ہو. اراکان کی اپجاؤ زمین میں چاول کی کھیتی کا خوب وکاس ہوا اور برٹش نویشکوں نے سستے مزدوروں کے روپ میں اپرواسیوں سے جم کر سیوا لی. لیکن اس سے دھیرے دھیرے اراکان کے مول نواسی روہنگیاؤں کی آبادی کا انوپات بگڑ گیا. میانمار سرکار کا یہ دعویٰ کہ روہنگیا بھارت اور ورتمان بنگلہ دیش سے پلائن کر کے وہاں بسے ہیں ایک غلط بات ہے، اس لیے کہ سبھی نئے اپرواسی مسلمان نہیں تھے. دوسرے، ان کا روہنگیا سمودائے سے کوئی سمبندھ نہیں تھا. پورے بھارت سے اپرواسیوں کو اراکان کے دھان کے کھیتوں میں کام کے لیے پروتساہت کیا جاتا تھا. آج بھی تمل اور بودھوں کی ایک بڑی سنکھیا وہاں رہتی ہے. ایشین سینٹر فار ہیومن رائٹس کے ندیشک سبھاش چکما کا کہنا ہے کہ میانمار میں جو کچھ بھی روہنگیاؤں کے ساتھ ہو رہا ہے وہ غیر قانونی ہے. وہ اس بارے میں کہتے ہیں،
میانمار جو بھی کر رہا ہے وہ پورا الیگل ہے. دیر از نو لا ان انٹرنیشنل ہیومن رائٹس لا جہاں پہ آپ پرٹیکولر کمیونٹی کو سلیکٹ کر کے ان کو سٹیزنشپ سے ڈینائی کر سکتے ہیں. تو میانمار جو بھی کر رہے ہیں وہ غلط ہے. لیکن ایک چیز یہ ہے کہ میانمار جو کر رہا ہے وہ نیا چیز نہیں ہے. 1960 میں جب نیو ان نے پہلی بار پاور لیا تھا تو اس نے کیا کیا تھا، اس ٹائم وہ برمنائزیشن کرنے کے لیے ایڈمنسٹریشن کو لگ بھگ 3 to 5 lakh بھارتیہ ناگرک اور نیپالیز کو نکلا تھا. اینڈ وی کو ناٹ پروٹیسٹ اینڈ وی ڈن پروٹیسٹ. سو برما میں جو ایشو ہے जो तिब्बतो मंगोलॉयड फीचर्स का लोग नहीं है, दूसरे आदमी को एक्सेप्ट ही नहीं करता है, एंड दैट्स अ ह्यूज प्रॉब्लम। अब जो रोहिंगा वहां पे आप ये समझ सकते हैं कि 12, 14, 15 पीढ़ियों से है, उसको आप किस बेसिस पे कह रहे हैं कि वो यहाँ का सिटीजन नहीं है? अगर आप बंगाल में होते तो अगर आप शरद चंद्र चटर्जी के नॉवेल पढ़ेंगे, वहां पे बहुत सारे लिखे रहेंगे कि शरद चंद्र चटर्जी वहां पे जाके उनका एक्सपीरियंस नॉवेल पे लिख रहे हैं। और उस जमाने में जो ये है, अगर शायद ये रोहिंगा बर्मा में नहीं जाके शायद वेस्ट इंडीज में चला जाता, आज तक प्राइम मिनिस्टर बन गया होता। देयर इज नो लॉ on which basis the Burma can discriminate against this. It's absolutely illegal.
ब्रिटिश साम्राज्य ने भारत में फूट डालो और राज करो वाली अपनी नीति को अराकान में भी आजमाया और वहां सांप्रदायिकता को हवा दी। इस नीति ने दूसरे विश्व युद्ध के दौरान रोहिंग्याओं को काफी प्रभावित किया और बहुसंख्यक बौद्धों के दिलों में अल्पसंख्यक रोहिंग्या मुसलमानों की दुश्मनी के बीज बो दिए। म्यांमार में जापान ने ब्रिटिश साम्राज्य के खिलाफ मोर्चा खोल दिया ताकि इस देश पर अपना वर्चस्व जमा सके। बौद्धों को ये उम्मीद हो गई थी कि जापान उन्हें ब्रिटिश साम्राज्य से आजाद करा देगा और वादे के तहत उनकी स्वाधीनता को मान्यता प्रदान करेगा, इसलिए उन्होंने जापान का समर्थन किया। लेकिन इसी तरह का वादा ब्रिटिश साम्राज्य ने रोहिंग्या मुसलमानों से किया और जापान के खिलाफ उनका समर्थन हासिल कर लिया। इस नीति का पहला खतरनाक परिणाम यह निकला कि 1941 में म्यांमार भर में भारतीय मूल के मुसलमानों पर हमले हुए और 1,00,000 से ज्यादा भारतीय मूल के मुसलमानों और गैर मुस्लिमों को मौत के घाट उतार दिया गया। बांग्लादेश में भारत की पूर्व राजदूत वीना सीकरी ने एक टीवी इंटरव्यू में बताया कि म्यांमार में बौद्धों और मुसलमानों के बीच अब काफी गहरे मतभेद पैदा हो गए हैं। उनका कहना है कि सबसे पहले अंतर्राष्ट्रीय समुदाय को इस समस्या का समाधान ढूंढना होगा। उनका कहना है कि
रिलेशंस बिटवीन द बुद्धिस्ट एंड द मुस्लिम्स इन म्यांमार बहुत ही बिगड़ चुके हैं और ये एक अनफॉर्चुनेट बात ये है कि म्यांमार में रोहिंग्या के अलावा भी बहुत सारे मुस्लिम रिलीजन के लोग रहते थे अन्य इलाकों में और उनकी जिंदगी बहुत ही साधारण और नॉर्मल और बड़ी हैप्पी जिंदगी थी। लेकिन इसके बाद जो है पूरे म्यांमार में ये प्रॉब्लम फैल गई है। जैसे हम देखते हैं कि श्रीलंका में भी ये प्रॉब्लम अब फैल रही है, तो ये प्रॉब्लम अब सिर्फ म्यांमार में नहीं रह गई है और आगे रीजन में भी फैल रही है। इसलिए मैं बार बार ये कह रही हूँ कि इंटरनेशनल कम्युनिटी, इंटरनेशनल समुदाय कुछ भी करना चाहे तो ये करना चाहिए, दे शुड हैव अ कॉन्फ्रेंस टू डिस्कस दिस प्रॉब्लम।
दिलचस्प बात यह है कि 1941 के विद्रोह में रोहिंग्याओं ने बौद्धों का समर्थन किया था। इस विद्रोह को स्थानीय मजदूरों का समर्थन भी हासिल था। म्यांमार के लोगों का मानना था कि अप्रवासियों ने ब्रिटिश साम्राज्य के समर्थन से उनका रोजगार छीन लिया है। रोहिंग्याओं का भी यही मानना था, इसी वजह से और बेहतर जीवन की उम्मीद में उन्होंने बौद्धों का साथ दिया। लेकिन उन्हें पता नहीं था कि एक दिन इसी बहाने से उनका भी यही अंजाम किया जाएगा। दूसरे विश्व युद्ध के दौरान म्यांमार में एक महत्वपूर्ण घटना घटी। देश में जनरल आंग सान के नेतृत्व में जापान के कब्जे के खिलाफ एक प्रकार के राष्ट्रीय गठबंधन का गठन हुआ और रोहिंग्या संगठन अब्दुल रज्जाक के नेतृत्व में इस आंदोलन से जुड़ गए। युद्ध के बाद जनरल आंग सान को म्यांमार की स्वाधीनता के पिता के रूप में लोकप्रियता प्राप्त हुई। रोहिंग्या मुसलमानों का जनरल सान के साथ सहयोग प्रभावशाली रहा और तत्कालीन राष्ट्रीय सरकार में दो मुसलमान नेताओं को कैबिनेट में शामिल किया गया, जो पहले संविधान में रोहिंग्या समुदाय को एक म्यांमारी समुदाय के रूप में औपचारिकता प्रदान कराने में सफल रहे। हालांकि तख्ता पलट और संविधान के निरस्त्रीकरण ने इन प्रयासों पर पानी फेर दिया। जनरल आंग सान ने म्यांमार के स्वतंत्र होने की घोषणा के मौके पर अपने एक संदेश में कहा था कि ये देश सबका है, क्योंकि इस देश की आजादी की लड़ाई में सब ने भाग लिया है।
माय कॉलीग्स एंड आई हैव कम टू लंदन इन रिस्पांस टू द इनविटेशन ऑफ हिज मैजेस्टीज गवर्नमेंट इन ऑर्डर टू डिस्कस द कॉन्स्टिट्यूशनल क्वेश्चंस ऑफ बर्मा। The demand of our people is complete independence.
संविधान के निरस्त होने से पहले रोहिंग्या मुसलमान म्यांमार में रजिस्टर्ड 144 जातियों में से एक थे, लेकिन उसके बाद रखाइन के रोहिंग्या मुसलमानों और बौद्धों के बीच टकराव शुरू हो गया और देश के स्वाधीनता आंदोलन में मुसलमानों की कुर्बानी को भुलाकर उनकी बस्तियों पर पूर्ण योजना के अनुसार हमले होने लगे जो आज तक जारी हैं। इस बीच रोहिंग्या मुसलमानों के नस्ली सफाए पर अमेरिका और यूरोपीय देशों की खामोशी पर भी काफी सवाल उठे हैं। ब्रिटेन के अखबार इंडिपेंडेंट ने अपनी एक रिपोर्ट में उल्लेख किया है कि रखाइन प्रांत में म्यांमार सैनिकों को एक इसराइली सैन्य कंपनी ने ट्रेनिंग दी थी। इसराइली सेना ने म्यांमार की सेना को काफी मात्रा में हथियारों की आपूर्ति भी की है। ईरान के एक राजनीतिक टीकाकार मुर्तजा अशरफी का कहना है कि म्यांमार सेना रोहिंग्या मुसलमानों पर सैन्य विद्रोह के झूठे आरोप लगाकर खामोशी से उनके नस्ली सफाई में लगी हुई है। इस क्षेत्र से सूचनाओं के बहुत कम बाहर आने के कारण रखाइन प्रांत में मरने वालों और हिंसा के सही आंकड़ों की रिपोर्टिंग नहीं हो पाती है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम तक के लिए हमें इजाजत दीजिए। खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताज़ा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآنی قصے۔
मित्रों, कार्यक्रम कुरानी किस्से की अगली कड़ी स्वाति और कायम रिजवी लेकर उपस्थित हैं। इस कार्यक्रम में नमाज़े खौफ के बारे में चर्चा करते हुए अत्याचारियों के संबंध में भी वार्ता करेंगे। हमारा सलाम स्वीकार करें।
ایک بار پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے مدینہ میں ایک خواب دیکھا۔ انہوں نے خواب میں دیکھا کہ اپنے کچھ ساتھیوں کے ساتھ وہ عمرہ کرنے کے لیے مکے پہنچے ہیں۔ اس سمے مکہ اسلام ویرودھی انیکیشور وادیوں کے نینترن میں تھا۔ اس کے باوجود انہوں نے اپنے سپنے کو ساکار کرنے کا فیصلہ کیا۔ پیغمبر اسلام نے اپنے ساتھیوں کے بیچ اعلان کیا کہ وہ لوگ بنا کسی ہتھیار کے مکے چل کر عمرہ کرے۔ پیغمبر اسلام کے مکہ روانہ ہونے سے پہلے ہی کچھ لوگ مکے کے لیے روانہ ہو گئے تاکہ اگر شترو کوئی چال چلنا چاہے تو پیغمبر اسلام کو ترنت اوگت کروا دیا جائے۔ پیغمبر اسلام نے عمرہ ادا کرنے کے لیے اپنی یاترا آرمبھ کی۔ اسفان نامک کھیتر کے نکٹ ان کو یہ رپورٹ دی گئی کہ قریش کو آپ کے مکہ آنے کی سوچنا مل چکی ہے۔ انہوں نے اپنے سینک اکٹھا کر لیے ہیں۔ مکے کے قریش نے قسم کھائی ہے کہ وہ آپ کو مکے میں پروشٹ نہیں ہونے دیں گے۔ انہوں نے خالد بن ولید کے نیتت میں 200 گھڑ سواروں کو کرا الغمیم نامک کھیتر بھیجا۔
خالد بن ولید احد یدھ کے کمانڈر تھے۔ ان لوگوں نے فیصلہ کیا کہ وہ مسلمانوں کو مکے میں داخل ہونے سے روکیں گے، چاہے اس کام میں ان کی جان ہی کیوں نہ چلی جائے۔
خالد بن ولید اپنے ساتھیوں کے ساتھ کرا نامک استھان پر پہاڑی پر جا بیٹھا، جہاں سے وہ دور سے آنے والوں پر نظر رکھے ہوئے تھا۔ ادھر پیغمبر اسلام اپنے ساتھیوں کے ساتھ نکل چکے تھے۔ دوپہر کے سمے بلال نے اذان دی اور پیغمبر اسلام نے نماز پڑھائی۔ خالد دور سے یہ منظر دیکھ رہا تھا۔ مسلمانوں کو ایک ساتھ مل کر نماز پڑھتا دیکھ کر خالد نے اپنے ساتھیوں سے کہا کہ جب یہ مسلمان عصر کی نماز پڑھیں گے تو ہم نماز کے دوران ان پر حملہ کر کے سب کا کام وہیں پر تمام کر دیں گے۔ خالد کو پتا تھا کہ مسلمان نماز کے دوران ادھر ادھر نہیں دیکھتے اور نماز ختم ہونے تک اس اور اپنا دھیان کیندرت رکھتے ہیں۔ یہی سوچتے ہوئے خالد نے نماز کے وقت مسلمانوں پر حملہ کرنے کی یوجنا بنائی تھی۔
اس سمبندھ میں سورہ نساء کی آیت سنکھیا 102 کہتی ہے، ہے پیغمبر، جب کبھی آپ جہاد کے لیے مسلمانوں کے ساتھ ہوں اور ان کے لیے نماز قائم کرنا چاہیں تو آرمبھ میں ان کا ایک گٹ آپ کے ساتھ نماز پڑھے اور اپنے شست ساتھ لیے رہے، اور جب وہ سجدہ کر چکے ہوں تو آپ کے پیچھے جا کر رکشک بن جائیں، اور دوسرا گٹ جس نے نماز نہیں پڑھی ہے وہ آ کر آپ کے ساتھ نماز میں سملت ہو جائے، اور وہ بھی اپنی رکشا کے سامان اور شست اپنے ساتھ رکھیں، کیونکہ کافروں کی اچھا ہے کہ تم اپنے شستروں اور پرتی رکشا کے سادھنوں کی اور سے نشچیت ہو جاؤ تو وہ اچانک ہی تم پر آکرمن کر دیں۔ البتہ یدی تم ورشا یا بیماری کے کارن شست نہیں اٹھا سکتے ہو تو کوئی بات نہیں ہے، پرنتو بچاؤ اور پرتیرکشا کا سامان ساتھ رکھو۔ نسندے ایشور نے کافروں کے لیے اپمان جنک دنڈ تیار کر رکھا ہے۔ بعد والی آیت میں ایشور کہتا ہے کہ جب تم نماز کو سماپت کر لو تو پرتیک دشا میں، چاہے کھڑے بیٹھے اور لیٹے ہوئے ہو، ایشور کی یاد کرو، اور جب تمہیں سنتوش ہو جائے تو نماز کو پورن روپ سے ادا کرو۔ نسندے نردھارت سمے پر نماز پڑھنا ایمان والوں پر انیواریہ ہے۔
متروں، ایشور اس آیت میں رن کھیتر میں جماعت کے ساتھ نماز پڑھنے کی پدھتی کا ورنن کرتے ہوئے کہتا ہے کہ اسلام کی سینا دو گٹ میں بٹ جائے، ایک گٹ اپنے ہتھیار لے کر امام جماعت کے پیچھے نماز کے لیے کھڑا ہوگا، تتھا پہلی رکعت کے دوسرے سجدے کے پشچات دوسری رکعت تیزی سے اکیلے پڑھے گا، پھر وہ اپنی نماز کو سماپت کر لے گا جو کہ دو رکعت سے ادھک نہیں ہے، اور دوسرے گٹ کے استھان پر چلا جائے گا تاکہ وہ امام جماعت کی دوسری رکعت میں شامل ہو جائے اور نماز جماعت کے لابھ سے ونچت نہ رہے۔
مہتوپورن بات یہ ہے کہ نماز بھی پڑھی جائے، اور یدی سمبھو ہو تو جماعت سے پڑھی جائے، تتھا سبھی سینک جماعت سے نماز پڑھ سکیں۔ اس کے باوجود سدیو ہی شترو کا دھیان رکھنا چاہیے، اور ایک کھڑ کے لیے بھی اپنے شستروں کو دھرتی پر نہیں رکھنا چاہیے تاکہ شترو افسر سے لابھ نہ اٹھا سکیں۔ یہ آیت ہمیں پاٹھ دیتی ہے کہ نماز جماعت کے مہتو کے لیے اتنا ہی پریاپت ہے کہ رن کھیتر میں بھی ایک رکعت نماز پڑھی جاتی ہے۔ ہر استھتی میں چیتنا اور سترکتا آوشیک ہے، جہاں تک کہ نماز کو بھی شترو کی اور سے مسلمانوں کی نشچیتتا کا کارن نہیں بننا چاہیے۔ نماز کے لیے ایک وشیش سمے کا نردھارن نماز کے سوویوستھت و نرنتر ہونے کا کارن تتھا سوویوستھا ہیتو مسلمانوں کے لیے ایک پاٹھ ہے۔
مدینہ کے رہنے والے ایک مسلمان رفا بن زید نے شام ایک ویپاری سے بہت ہی اچھ کوالٹی کا آٹا خریدا۔ उसने इस आटे को उस स्थान पर रख दिया जहां पर उसकी तलवार और कवच रखी हुई थी। एक दिन रिफा के एक पड़ोसी बशीर ने उसके घर की दीवार में सेंग लगाकर तलवार, कवच और आटा चुरा लिया। रिफा को जब चोरी का पता चला तो उसने यह बात अपने चाचा के बेटे कतादा बिन नामान को बताई, जिसने बद्र नामक युद्ध में भाग लिया था। उन लोगों ने देखा कि कुछ आटा जमीन पर पड़ा हुआ है और चोर जिस रास्ते से गया था वहां पर भी आटा पड़ा हुआ था। वे लोग आटे को देखते हुए अपने पड़ोसी के घर पहुंचे। इस घर में बनी जफर कबीले के तीन मशहूर भाई रहते थे, बिश्र, बशीर और मुबशीर। बशीर को अभी तोमा के नाम से भी जाना जाता था। वे पैगंबर इस्लाम और मुसलमानों के विरुद्ध शेर कहा करता था, और जब कोई पूछता यह किसने कहा है तो वह किसी दूसरे का नाम ले लेता था ताकि उस पर कोई आंच न आए। बशीर के दोनों भाई मुनाफिक थे।
इस घर में बिश्र, बशीर और मुबशीर के अतिरिक्त एक अन्य व्यक्ति भी जीवन गुजारता था, जिसका नाम लुबैद बिन सहल बिन अंसारी था। वो बहुत वीर और धर्म पर आस्था रखने वाला व्यक्ति था। इन तीन भाइयों ने जब रेफाआ और उसके भाई को देखा तो कहा कि हमने चोरी नहीं की है, हमको यकीन है कि ये काम लुबैद अंसारी का है। लुबैद ने जब ये बात सुनी तो उसे बहुत गुस्सा आया। वह गुस्से में तलवार लेकर उन तीन भाइयों की तरफ दौड़ा। उसने चीखते हुए कहा कि तुम लोग मुझ पर चोरी का इल्ज़ाम लगा रहे हो, जबकि तुम लोग खुद ही ऐसे हो। तुम सब मुनाफिक हो। मैंने कई बार सुना है कि तुम्हारे भाई ने कई बार पैगंबर इस्लाम की निंदा में बहुत सी कविताएं कही हैं और बाद में यह कहा है कि यह काम हमारा नहीं बल्कि किसी दूसरे व्यक्ति का है। अब यह स्पष्ट होना चाहिए कि वास्तव में चोर कौन है। या तो तुम अपनी चोरी को स्वीकार करोगे या फिर तुमको मेरी तलवार के नीचे से गुजरना होगा। बनी उबैरक ने जब ये देखा तो उसने लुबैद अंसारी को समझाते हुए कहा कि ईश्वर की सौगंध, हमें तुम्हारे बारे में धोखा हुआ है।
कतादा बिन नामान उबैरक के भाइयों की शिकायत करने के उद्देश्य से पैगंबर इस्लाम की सेवा में उपस्थित हुए। उसने वहां जाकर पूरी दास्तान सुनाई। उनके जवाब में पैगंबर इस्लाम ने कहा कि पहले तुम इस बारे में और अधिक सोचो। उधर उबैरक बंधु अपने कबीले के एक व्यक्ति उसैर इब्ने उरवा के पास पहुंचे और पूरी बात उसे बताई। बाद में वे सब एक साथ जमा होकर पैगंबर इस्लाम की सेवा में उपस्थित हुए। उसैर ने पैगंबर इस्लाम की सेवा में उपस्थित होकर कहा कि कतादा बिन नामान ने हमारे परिवार के कुछ लोगों पर चोरी का आरोप लगाया है, जबकि हमारा परिवार बहुत ही सम्मानीय और प्रतिष्ठित है। पैगंबर इस्लाम पूरी दास्तान को सुनकर बहुत ही चिंतित हो गए।
जब कतादा पैगंबर इस्लाम को नजर आए तो उन्होंने उनसे कहा कि क्या ये उचित है कि तुम ऐसे परिवार के सदस्यों पर चोरी का आरोप लगाओ जो समाज में सम्मानीय हैं? ये सुनकर कतादा खामोश हो गए, क्योंकि उनके पास अपनी बात सिद्ध करने के लिए कोई तर्क नहीं था। वे वापस अपने चाचा के पास गए और उनसे कहा कि काश मैं मर गया होता और ये बात अपने कानों से न सुनता जो पैगंबर इस्लाम ने मुझसे कही है। कतादा की बात सुनकर उनके चाचा ने कहा कि तुम चिंता न करो, ईश्वर अवश्य ही हमारी सहायता करेगा। इसी घटना के दौरान सूरह निसा की दो आयतें नाजिल हुई जिनमें पैगंबर इस्लाम को घटना की वास्तविकता से अवगत करवाया गया है। ये सूरह निसा की आयत संख्या 105 और 106 है, जिनका अनुवाद इस प्रकार से है। हे पैगंबर, निसंदेह हमने ये किताब सत्य के साथ आप पर उतारी है ताकि आप लोगों के बीच उस आधार पर फैसला करें जो कुछ ईश्वर ने आपको दिखाया और सिखाया है, तथा कभी भी विश्वासघात करने वालों की ओर से शत्रुता न करें और ईश्वर से क्षमा चाहते रहें। निसंदेह ईश्वर क्षमाशील और दयावान है।
इन आयतों से यह पाठ मिलता है कि कुरान मजीद सत्य तथा सभी वास्तविकताओं और वास्तविक मानवाधिकारों के आधार के रूप में उतरा है, अतः फैसले करने में उसी को आधार बनाना चाहिए। लोगों का दंडित होना उन पर आरोप लगाने का तर्क नहीं बन सकता, बल्कि यदि किसी निर्दोष काफिर तक पर आरोप लगाया जाए तो उसकी ओर से प्रतिरोध करना चाहिए। तो श्रोता मित्रों, आज का कार्यक्रम यहीं पर समाप्त होता है, हमें अनुमति दें।
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز. شوتاو ابھی آپ سن رہے تھے ساپتاہک کارکرم قرآنی قصے, اور اب سمے مکھیہ سماچاروں کے سارانش کا. راشٹرپتی ڈاکٹر حسن روحانی نے کہا ہے کہ امریکیوں کے پاس سبھی پابندیوں کو ہٹانے کے علاوہ کوئی راستہ نہیں ہے. ایران میں راشٹرپتی پد کے پرتیاشیوں کی یوگتا کی جانچ کے بعد ان کے ناموں کی گھوشنا ہو گئی ہے اور کچھ بڑے ناموں کو موقع نہیں ملا ہے. ایران میں جون مہینے سے کووڈ 19 کی روک تھام کے لیے ایرانی ویکسین کا بڑے پیمانے پر استعمال شروع ہو جائے گا. بھارت میں کسان نیتا راکیش ٹکیت نے کہا ہے کہ ہریانہ سرکار 16 مئی کو درج کیے گئے سارے معاملے ایک مہینے کے بھیتر واپس لے گی. شوتاؤ, ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں. ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آیا ہوگا. پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں. ہمارا ای میل ایڈریس ہے hindi@ws.iribi.ir. جبکہ تازہ سماچاروں سے اوگاہ ہونے کے لیے ویب سائٹ کا پتا ہے parstoday.com/hi. تو شوتاؤ, اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے. ودا چاہتے ہیں, شبھ راتری. Thank you.